घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओमप्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शोभायात्रा र हाम्रो पात्रोमा लिप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम विश्वविद्यालयमा रहेको दोहोरो प्राध्यापन खारेज गरी दोहोरो प्राध्यापन गर्ने प्राध्यापकलाई कारवाही गर्न माग। कैलालीको लङ्कीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको ज्यान गयो। मजदुरका नाममा राजनीति गर्नेहरू मटाउँदै जाँदा मजदुरको हालत उस्तै रहेको कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख कोडको आरोप। बाजुरामा विप्लवका जिल्ला इन्चार्ज सहित 10 पक्राउ। विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रधानमन्त्रीको भनाइ। देशलाई द्वन्द्वमा लैजान खोज्नेहरूबाट सरकार सजग रहेको कानुन मन्त्री ढकालको भनाइ र 5 संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई।
आहा, क्या आधुनिक तरिकाको घर, मलाई त साह्रै मन पर्यो।
के तपाईँ पनि यस्तै घर बनाउन चाहनुहुन्छ?
ल, राम्रो घर बनाउने इच्छा त जसलाई पनि हुन्छ नि, तर यति आधुनिक किसिमका सामानहरू कहाँ पाउँछ?
कहाँ पाउने नि, अब हाम्रै सहर महेन्द्रनगरमा यही वैशाख 19 गतेबाट सञ्चालन हुँदैछ नि पञ्चदेव ट्रेडर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेड। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँ त किचन, बाथरूम एवं घरका लागि आवश्यक पर्ने आधुनिक किसिमका टाइल, मार्बल, चिम्नी, बेसन सेट, धारा लगायतका घरका सम्पूर्ण सामानहरू सुपथ एवं सस्तो मूल्यमा पाइन्छ।
तपाईँ पनि याद राख्नुहोस्,
पञ्चदेव ट्रेडर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेड,
पञ्चदेव चोक फासी, पुरानो नर्सिङ क्याम्पसको उत्तरपट्टि। सम्पर्क फोन 0995202054।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा रहेको दोहोरो प्राध्यापन खारेज गरी दोहोरो प्राध्यापन गर्ने प्राध्यापकलाई कारवाही गर्न अखिल विद्यार्थी संगठन 6 कञ्चनपुरले माग गरेको छ। अहिले देशमा शैक्षिक बेरोजगारी बढिरहेको अवस्थामा सुदूरपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकहरूले दोहोरो प्राध्यापन गराउनु गलत हो, अखिल विद्यार्थी संगठन 6 जारी गरेको ज्ञापन पत्रमा भनिएको छ। शिक्षित भएर बेरोजगार बस्नुपर्ने बाध्यता रहेका कारण युवाहरू विदेश पलायन भइरहेको अवस्थामा प्राध्यापकहरूले गुणस्तरीय शिक्षामा ध्यान दिनु सट्टा आफैले दोहोरो प्राध्यापन गरिरहेकाले यसरी दोहोरो प्राध्यापन गरिरहेका प्राध्यापकहरूलाई कारवाही गर्न माग गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयलाई गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादन गर्ने थलोका रूपमा चिनाउन र खास गरी सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूलाई आजको युगमा प्रतिस्पर्धात्मक क्षमताका साथ अब्बल बनाउनका लागि विश्वविद्यालयका प्राध्यापकहरूले ध्यान दिनुको साटो बाहिरका क्याम्पसहरूमा अध्यापन गर्नकै लागि विश्वविद्यालयमा पर्याप्त समय समेत नदिने भएकाले विद्यार्थीहरू झनै समस्यामा परेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय कञ्चनपुर र अखिल 6 केन्द्रीय कार्यालय काठमाडौँलाई बोधार्थ राखिएको ज्ञापन पत्रमा दोहोरो प्राध्यापनलाई खारेज नगरे आफूहरू चरणबद्ध रूपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ। कैलालीको लम्कीमा भएको तनाव शान्त भएको छ। आज ट्रकको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै ज्यान गएपछि लम्की तनावग्रस्त भएको थियो। लम्की बहुमुखी क्याम्पस बीएड प्रथम वर्षमा अध्ययनरत सुनिता राउललाई क्याम्पसबाट साइकलमा घर फर्कने क्रममा ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। पछाडिबाट आइरहेको ना 7 92 33 नम्बरको ट्रकले ठक्कर दिँदा उहाँको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन्। राउलको ज्यान गएपछि मृतक आफन्त र स्थानीयवासीहरूले ट्रक तोडफोड गरेपछि स्थिति तनावग्रस्त भएको थियो। प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर 7 प्रहरी घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्ष कुमार बसेन्तले जानकारी दिनुभयो। प्रहरी जवान रामबहादुर बुढा सुरत राउल, रामबहादुर बुढा सहायक प्रहरी हलदार प्रेमसिंह धामी, बम बहादुर सुनार, फराराम चौधरी, सन्दीप चौधरी घाइते भएका छन्। त्यसै गरी प्रदर्शनका क्रममा प्रदर्शनकारी लम्की बहुमुखी क्याम्पसका प्रेमराज मुडभरी घाइते भएका छन्। ट्रकले विद्यार्थीको ज्यान लिएपछि आक्रोशित आफन्त र लम्की बहुमुखी क्याम्पसका विद्यार्थीले टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। घटना घटेको केही समयसम्म मृतकको शव र ठक्कर दिने ट्रक घटनास्थलमै राखिएका थिए, तर अहिले भने अवस्था सामान्य रहेको र शव पनि उठाइएको इलाका प्रहरी कार्यालय लम्कीले शुक्लाफाटा एफएमलाई जानकारी दिएको छ। युवतीको ज्यान गएपछि स्थानीयवासीहरूले ट्रकमा तोडफोड गरेका थिए। कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर ओडले मजदुरका नाममा राजनीति गर्नेहरू मटाउँदै जाँदा मजदुरको हालत उस्तै रहेको आरोप लगाउनु भएको छ। श्रम तथा व्यवसाय सुरक्षा विभागले आयोजना गरेको सामूहिक सौदावासी त्रिपक्षीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख ओडले यस्तो आरोप लगाउनु भएको हो। मजदुरका नाममा राजनीति गर्नेहरूले विभिन्न फाइदा लिँदै फाइदा लिँदै जाँदा मजदुर भने सुधै दुब्लाउँदै गएको उहाँले बताउनुभयो। मजदुरको काँधमा चढेर सत्तामा पुगेकाहरू नै मजदुरको हित विरुद्ध काम गरिरहेको र आफू ठुला महलमा बस्ने र मजदुरका नाममा राजनीति गर्नेहरूलाई कसरी मजदुरका नेता भन्ने भन्दै नगर प्रमुख ओडले प्रश्न समेत गर्नुभएको थियो। गलत व्यक्तिहरू मजदुरका नेता भन्दा गरी खानेहरू मारमा परेको नगर प्रमुख ओडको भनाइ छ। नेपालमा सबै गरिब मजदुर र दलितका नाममा राजनीति गर्ने कम्युनिस्टहरूले दुई तिहाईको सरकार चलाएको बेला मजदुरमाथि सबैभन्दा बढी अन्याय भइरहेको उहाँले बताउनु भयो। नेपालका कम्युनिस्ट र मजदुरहरू दुई फरक ध्रुव जस्तै भएको आरोप नगर प्रमुख ओडको थियो। नेपालको कम्युनिस्ट नेतृत्वले मजदुरका नेता हुँ भन्दा मजदुरमाथि अन्याय हुने नगर प्रमुख ओडले बताउनु भयो। डोटीको आदर्श गाउँपालिकाको तलारा र बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिम क्षेत्री जलविद्युत आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ। कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माण कार्यको टुङ्गो नलाग्दा स्थानीयवासीहरूमा अन्योलता छाएको हो। पश्चिम क्षेत्री बन्छ भनेर आफूहरूलाई खालि सपना मात्रै देखाइएको भए पनि कसले बनाउने टुङ्गो नै नलागेको र नेताको माघी खाने भाँडो भएको स्थानीय टेकबहादुर रोकायाले बताउनुभयो। पश्चिम क्षेत्री निर्माण कार्य कसले गर्ने भन्ने ठोस निर्णय नहुँदा यो आयोजना देशको कथा बन्न सक्ने भन्दै स्थानीयवासीहरूले चिन्ता व्यक्त गरेका छन्। सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा लिएको 750 मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीहरूले गुनासो समेत गरेका छन्। यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने मात्र होइन वर्षौंदेखि पिछडिएका राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्ने दिपालका काङ्ग्रेस नेता घनश्याम दत्त पाठकले बताउनुभयो। त्यस्तै आयोजनाको विषयमा कुनै टुङ्गो नलाग्दा आफूहरू दुखी भएको डोटीको लाटामाण्डौका स्थानीय प्रेम बहादुर बलायरले बताउनुभयो। परियोजना बन्ने हल्ला चलेको 3 दशक भइसकेको भए पनि अहिलेसम्म सामान्य बाहेक केही काम नभएको उहाँले बताउनुभयो। निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम सुरु गर्नुपर्ने स्थानीयवासीहरूको माग रहेको छ। पश्चिम क्षेत्री बन्ने हल्लापछि अहिले ड्यामसाइड तथा प्रभावित क्षेत्रमा सरकारी राहत पाउने आशामा जग्गाको कारोबार समेत अधिक बढेको स्थानीयहरूले बताएका छन्। नेपाल सरकार आफ्नै लगानीमा उक्त जलाशयुक्त पश्चिम क्षेत्री निर्माण गर्ने दावी गरे पनि सरकारले निर्माण गर्ने कुरामा कुनै विश्वास नभएको आदर्श गाउँपालिकाका गोविन्द खड्काले बताउनुभयो। गत वर्षको तुलनामा कञ्चनपुरमा यस वर्ष गहुँ उत्पादनमा के कति वृद्धि भएको छ र गहुँ उत्पादनमा वृद्धि हुनुका कारणहरू के हुन् भन्ने विषयमा हाम्रा सहकर्मी दानसिंह डङ्गौराले कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यवाहक प्रमुख गोकुल प्रसाद बोहरासँग कुराकानी गर्नुभएको छ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
म गोकुल प्रसाद बोहरा, कृषि ज्ञान केन्द्र कञ्चनपुरको कार्यालय प्रमुख।
आर्थिक वर्ष 2075-76 गत वर्षको तुलनामा गहुँ उत्पादनमा वृद्धि आएको छ या घटेको छ?
सामान्यतया गत आर्थिक वर्ष भन्दा यो वर्षमा गहुँको लागि, गहुँ उत्पादनको लागि वर्षाको कुरा, हिउँदे वर्षाको कुरा हेर्दाखेरि हामीहरूले कञ्चनपुर जिल्लामा गहुँ उत्पादन बढ्छ भन्ने आकलन गरेका थियौँ र सो अनुसार विभिन्न क्षेत्रहरूमा गहुँको उत्पादन बढेको पनि छ। तर यो सँगसँगै बेलौरी र पुनर्वास नगरपालिकाका क्षेत्रभित्र असिना पानीले गर्दाखेरि गहुँ बालीमा 15-70% नोक्सान पनि भएको छ विभिन्न ठाउँहरूमा। त्यो हेर्दाखेरि समग्रमा कञ्चनपुर जिल्लाको गहुँको उत्पादन 5-10% बढेको देखिन्छ, त्यो अहिले हाम्रो अनुमान हो। तर केही बेलौरी र पुनर्वासका केही एरियामा चाहिँ जहाँ असिनाले क्षति गरेको छ त्यो एरियामा चाहिँ अब विगतभन्दा उत्पादन घटेको देखिन्छ।
समग्र रूपमा चाहिँ गत वर्षको तुलनामा चाहिँ यो वर्ष चाहिँ बढेको छ?
हजुर, सामान्य अहिले अब पूर्ण रूपमा हामीसँग तथ्याङ्क आइसकेको अवस्था होइन, तैपनि कञ्चनपुर जिल्लाभरिको उत्पादनमा चाहिँ 5-10% वृद्धि हुन्छ होला। र यसै गरी अब हाम्रो कञ्चनपुर जिल्लाको गहुँ खेती हुने क्षेत्रफल भनेको लगभग 33,000 हेक्टर हो। यसमा चाहिँ विगत वर्षमा लगभग 3 मेट्रिक टन प्रति हेक्टरका दरले गहुँको उत्पादन भइरहेको थियो भने अहिले चाहिँ त्यसमा 10% उत्पादकत्व वृद्धि भएको हुनसक्छ बेलौरी र पुनर्वास एरियाका असिना पीडित क्षेत्रहरूलाई छोडेर।
यो आर्थिक वर्ष किसानहरूलाई के सुविधा दिनुभयो जसले गर्दा यो उत्पादनमा वृद्धि भएको देखिन्छ?
यस्तो छ, सामान्यतया अब कार्यालयबाट प्रदान गरिने सेवा सुविधा त अहिले अब हाम्रो गाउँपालिका नगरपालिकाहरूबाट पनि गहुँको उन्नत बिउ वितरण भएको थियो। कृषि विकास मन्त्रालय, हाम्रो धनगढी कैलालीले पनि गाउँको उन्नत बिउमा अनुदान दिएको थियो, मन्त्रालयबाटै पनि गाउँको बिउ वितरण भएको थियो। हामीले कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट कैलाली र कञ्चनपुर जिल्लामा लगभग 120-125 मेट्रिक टन गाउँको उन्नत बिउ वितरण गरेका थियौँ। र उन्नत बिउ वितरणको कुरा एकतिर रह्यो, त्यसै गरेर हामीले अब गाउँको बिउ उत्पादनका पकेटहरू विभिन्न स्थानमा कैलाली र कञ्चनपुर दुवै जिल्लामा, कञ्चनपुरमा मलाई लाग्छ 7-8 गाउँको बिउ उत्पादनका पकेटहरू सञ्चालन भएका थिए। यसले गर्दाखेरि स्थानीय स्तरमै गाउँको उन्नत बिउको उपलब्धता थियो। यसै गरेर विभिन्न समूह सहकारीहरूले पनि गत विगतमा बिस्तारै सुरुवात गरिरहेको बिउ उत्पादन कार्यक्रमबाट यस वर्ष चाहिँ उहाँहरूले आफ्नो क्षेत्र वरिपरिका किसानहरूलाई उन्नत बिउ वितरण गर्नुभएको थियो। मुख्य कुरा गाउँको उन्नत बिउको प्रयोग बढ्नाले र यसपालि मौसम पानी चाहिँ आकाशे पानी समय समयमा हुनाले चाहिँ गाउँको उत्पादकत्व वृद्धि भएको देखिन्छ। यसै गरेर रासायनिक मलको उपलब्धतामा पनि अब त्यति किसानहरूले समस्या त भोग्नु पर्यो, त्यति गत विगत जस्तो अब मलै नपाउने भन्ने अवस्था चाहिँ यसपालि अलिक कम थियो। त्यसले गर्दाखेरि उन्नत बिउको उपलब्धता वर्षाको चाहिँ हिउँदे सिजनमा समय समयमा भइरहनु र रासायनिक मलको उपलब्धताले चाहिँ गाउँको उत्पादन वृद्धि भएको देखिन्छ।
हस्त सर, कार्यक्रममा समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
हुनुहुन्थ्यो कृषि ज्ञान केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख गोकुल प्रसाद बोहरा हाम्रा सहकर्मी दानसिंह डङ्गौरासँग कञ्चनपुरमा गहुँ उत्पादनका बारेमा कुराकानी गर्नुहुँदै। समाचारमा अब पालो भएको छ श्रोता विचारको। गहुँ उत्पादन गर्ने किसानलाई सहजोस बन्नका लागि सरकारले के गर्नुपर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
खेतीपाती छ, आफ्नो उनीसँग साधनहरू छैन, 2-3 बिघा खेतीपाती गर्यो, सरकारले कुनै केही सुविधा भन्ने पानीको मल जलको भन्ने कुरा हुन्छ नि, रात दियो भने उनीलाई पनि अझै हुन्थ्यो। गहुँ लगायो, त्यसमा मल हाल्यो, जल हाल्यो, अनि मूल्य हुँदैन, त्यसको बेच्ने बेला चाहिँ हो, मूल्य त पाइन्न, उनको दुनाको तिर्गुना जान्छ। उहाँ
टेकराज पन्त, गहुँ उत्पादनको लागि सहज भन्ने कुरो चाहिँ अब अहिले को अवस्थामा गहुँ उत्पादन त भइसक्यो, अब यो निराकरण चाहिँ अर्को सालको लागि भयो होइन। अब अहिले चाहिँ जुन उत्पादन भइसकेको गहुँ छ त्यसको लागि उचित मूल्य निर्धारण मापदण्ड बनाएर सरकारले गरिदिनु पर्ने, र दोस्रो कुरा अहिले तपाईँको 1 क्विन्टल गहुँ उत्पादन गर्ने मान्छेलाई अर्को वर्ष चाहिँ 2 क्विन्टल उत्पादन मैले जसरी पनि गर्नुपर्छ भन्ने किसिमको मानसिकता बन्ने हिसाबको उत्प्रेरणा चाहिँ सरकारले जुनसुकै तवरले पनि त्यस्तो किसिमको भान होस्।
लक्ष्मण सिंह विष्ट, जो सरकारले खाद्यका डिपोहरू र कृषि सम्बन्धी जेटिओ जो खुल्ले हुन्छन् नि कर्मचारीहरू, तिनले प्रत्यक्ष रूपमा टोल टोलमा आएर टोल विकास संस्था मार्फत जानुपर्छ र किसानहरूलाई सिकाउनुपर्छ, किसानलाई कुन चिज आवश्यकता छ त्यो आवश्यकता पूर्ति गर्नुपर्छ, र यो टोलले योभन्दा राम्रो गरोस् भन्ने हिसाबको तिनीहरूलाई वातावरण बनाइदिनुपर्छ।
धनराज कोइराला, पहिला त जलको पानीको व्यवस्था छैन हजुर प्रशस्त मात्रामा, त्यसपछि अब उन्नत जातको बिउ पनि छैन हामीसँग, जोतखोत गर्नको लागि किसानहरूसँग ट्र्याक्टरको यताउतिको राम्रो व्यवस्था छैन, अब औजारको कमी छ, आजभोलि यो गोरु पाल्न नसकेर मान्छे सबै परजीवी भएको जमिन त्यत्तिकै बाँझै छ, उन्नत जातको बिउ पनि चाहियो हामीलाई, खाद पनि समयमा चाहियो, जलको पनि व्यवस्था हुनु पर्यो, धेरै दिनपछि नहरमा पानी पनि आउँदैन, खालि पानी पत लगिया छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगार्ज, बारासिङ एफएम 102.2 मेगार्ज, बझाङको सायपाल एफएम 110.6 मेगार्ज, बझाङकी सिटी सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
कहिले?
अहिले त नै।
अनि कहिले? अहिले नै।
अझै सुरसार छैन।
अनि कहिले त?
अहिले त नै।
होइन, अनि कहिले त?
अहिले त नै।
अनि कहिले हो त?
कहिले हो त अनि?
अहिले त नै।
कति सोध्या होलान्?
आ बुढा, सोध्ने सोध्दै गर्छन्, हाम्रो योजना छँदैछ। लैन।
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि
सूचना 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 तपाईँको घर नजिक जनज्योति चोकमा लाइफ केयर फार्मेसी यही वैशाख 2 गतेबाट खुलेको सहर्ष जानकारी गराउँदछौँ। हाम्रो यहाँ फार्मेसी सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला। सम्पर्क स्थान लाइफ केयर फार्मेसी जनज्योति चोक भाँसी कञ्चनपुर। प्रोप्राइटर निर्मला जोशी। सम्पर्क नम्बर 9848-74-20-44।
कञ्चनजङ्घा 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 कृष्णपुर नगरपालिका वार्ड नम्बर 5 स्थित यस कञ्चनजङ्घा माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2076 लागि नर्सरीदेखि कक्षा 9 सीमित सिटका लागि भर्ना खोलेको बेहोरा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ। भर्ना फारम वितरण 2076 साल वैशाख 2 गतेदेखि, प्रथम प्रवेश परीक्षा 2076 साल वैशाख 13 गते बिहान 8 बजेदेखि र दोस्रो प्रवेश परीक्षा वैशाख 20 गते बिहान 8 बजेदेखि। प्राचार्य कञ्चनजङ्घा माध्यमिक विद्यालय कृष्णपुर 5 गुलरिया। सम्पर्क नम्बर 0994-12-011।
एसई एक्जाम त सक्यो, अब के गर्ने प्लान छ? म त हप्तैभरि सुते,
म त रातभरि पार्टी गर्ने हो।
म चाहिँ तिमीहरूसँग सधैँ टचमा बस्न एउटा कुलेस कुरा लिन्छु अनि दिनभरि आफूलाई मनपर्ने गीत सुन्छु र भिडियोहरू हेरेर बस्छु।
सही हो, तर कसरी?
पहिलो सिम लिएर, मेरो पहिलो सिम मेरो पहिलो फोनमा।
हजुर, तपाईँ पनि मात्र रु 1 एनसेलको पहिलो सिम लिएर आफ्नो लाइफको पहिलो च्याप्टर सुरु गर्नुहोस् अनि आफ्ना साथीभाइसँग सधैँ टचमा रहनुहोस् वा नयाँ नयाँ कनेक्सन र नयाँ नयाँ कुराहरू एक्सप्लोर गरिरहनुहोस्। फ्री माई 5 सेवा, डे नाइट प्याक र रिचार्ज अफरहरूका साथ।
हो, सबभन्दा कुलेस्ट प्लान नै तिम्रो रहेछ। अब म पनि लिन्छु एनसेलको पहिलो सिम।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। बैतडीको मेलौली नगरपालिका वडा नम्बर 3 नागरिकहरू सेवा लिनका लागि 2 वडा कार्यालयमा पुग्ने गर्दछन्। वडा नम्बर 3 आफ्नो भवन नहुँदा वडा नम्बर 2 कार्यालयबाट वडा नम्बर 3 काम पनि भइरहेको वडा नम्बर 3 वडाध्यक्ष रघुवीर भाटले बताउनुभयो। पाटन नगरपालिका वडा नम्बर 9 कार्यालयले वडामा जनप्रतिनिधि आए लगत्तै वडा नम्बर 8 खोडपेमा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरेको थियो। वडा नम्बर 9 भाडामा नपाएपछि वडा नम्बर 8 भाडामा भवन लिएर काम गरिरहेको वडाध्यक्ष लोकबहादुर भण्डारीले बताउनुभयो। अहिले वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ। वडा कार्यालयका भवन नहुँदा समस्या झेलिरहेका यी 2 मात्रै होइनन्, बैतडीका 84 मध्ये 32 आफ्नो भवन छैनन्। भवन भएका वडा कार्यालयहरूसँग पनि जीर्ण भवन रहेको स्थानीय तहले बताएका छन्। वडाका भवन नहुँदा कामकाजमा समस्या हुने गरेको सुर्नया गाउँपालिका वडा नम्बर 3 वडाध्यक्ष दिलाराम भट्टले बताउनुभयो। सदरमुकामको नगरपालिकाको रूपमा रहेको दशरचन्द नगरपालिकाको वडा नम्बर 7 पनि भवन नभएको वडाको रूपमा रहेको नगर प्रवक्ता एवं वडा नम्बर 7 वडाध्यक्ष चक्रप्रसाद शर्माले जानकारी दिनुभयो। सिगास गाउँपालिकाको वडा नम्बर 1, 3, 5, 7, र 9 आफ्नै भवन नभएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो। उहाँले भवन नभएका वडामा चालु आर्थिक वर्षमा भवन निर्माणको काम अघि बढाएको जानकारी दिनुभयो। सुर्नया गाउँपालिका वडा नम्बर 3, 5, 6, र 8 भवनको समस्या झेलिरहेका छन्। यस्तै पुर्चौनी नगरपालिकाको 2, 3, 4, र 9 नम्बर वडा आफ्ना भवन नभएका नगर प्रवक्ता गौतम प्रसाद भट्टले बताउनुभयो। यसै गरी शिवनाथ गाउँपालिकाको वडा नम्बर 1, 3, 4, 5, र 6 नम्बर वडाहरू भाडाको भवनमा सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो। यसै गरी तोडाकेदार गाउँपालिका वडा नम्बर 2, 4, 6, र 7 कार्यालय भाडाका भवनमा रहेका छन्। मेलौली नगरपालिकाका 1, 3, 4, 5, 6, र 8 नम्बर वडाका कार्यालयहरू भाडाकै भवनमा रहेका छन्। डिलासेनी गाउँपालिकाको वडा नम्बर 1 र वडा नम्बर 5 आफ्नो भवन नभएको गाउँपालिकाका प्रवक्ता कल राणाले बताउनुभयो। भवन नभएका अधिकांश वडाका भवन पनि भवन भएका अधिकांश वडाका भवन पनि जीर्ण रहेको स्थानीय तहहरूले जनाएका छन्। कैलालीको धनगढी उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा विभिन्न समूह तथा समितिमा आबद्ध महिला सदस्यका लागि उद्यमशीलता विकास तालिम सुरु गरिएको छ। आज मङ्गलबारबाट सुरु भएको तालिममा धनगढी उपमहानगरपालिकाका 20 महिलाहरूको सहभागिता रहेको छ। महिलाहरूलाई उद्यमशीलतातर्फ आकर्षण गराउने उद्देश्यले यो 7 तालिमको आयोजना गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख निर्पबहादुर ओडले बताउनुभयो। तालिम लिनका लागि मात्रै नलिन नगर प्रमुख ओडले सहभागीहरूसँग आग्रह गर्नुभएको थियो। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासक प्रहरीका अधिकृत नारायण प्रसाद सापकोटाले उद्यमशीलताले मात्रै आफूहरूले खोजेको समृद्धि प्राप्त गर्न सकिने बताउनु भयो। जुन ठाउँका व्यक्तिहरू उद्यमशीलतातर्फ अग्रसर छन् त्यहाँको समाज आर्थिक उन्नतितर्फ लागेको उहाँले बताउनु भयो। तालिमलाई अन्तर्क्रियात्मक र फलदायी बनाउन पनि प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आग्रह गर्नुभयो। युवा स्वरोजगारका लागि सरकारले दिएको ब्याज अनुदानको रकम अझै उठ्न सकेको छैन। डडेलधुरामा कृषि विकास ब्याङ्कबाट 89,50,000 कर्जा प्रवाह गरिएको थियो। 183 जनालाई दिएको उक्त कर्जा रकममध्ये हालसम्म 62,58,000 रुपियाँ मात्रै चुक्ता भएको छ। विभिन्न कारवाही प्रक्रियापछि 102 जनाले लिएको कर्जाको समब्याज चुक्ता गरेका छैनन् सावयाज चुक्ता गरेका छन्। अझै 81 जना ऋणीबाट 26,91,000 र 21,98,000 ब्याज गरी 49,90,000 कर्जा रकम चुक्ता हुन नसकेको कृषि विकास ब्याङ्क चणनधुराका शाखा प्रबन्धक चक्रवीर भण्डारीले बताउनुभयो। चुक्ता भएको रकम ऋण प्रवाह गरेको ऋणको 70% हुन आउँछ। अझै 30% कर्जा चुक्ता हुन बाँकी रहेको भण्डारीको भनाइ छ। कृषि विकास ब्याङ्कले कर्जा चुक्ताका लागि घर घरमा ताकेता पत्र पठाउनका साथै पत्र पत्रिकामा नाम प्रकाशित, सरकारी सेवा सुविधा रोक्दा जस्ता अनुदान, नागरिकता बनाउने तालिम लगायतका प्रक्रिया सुरु गरेको जनाइएको छ। साथै प्रशासनिक कारवाही र निर्वाचनमा उम्मेद्वारी मनोनयन दर्ता रोकका लगायतका प्रक्रियाहरू अघि सारिएकाले 70% कर्जा चुक्ता भएको प्रबन्धक भण्डारीले बताउनुभयो। विक्रमसम्म 2069 साल पुष महिनामा नेपाल सरकारले देशैभर वाणिज्य विकास ब्याङ्क र कृषि विकास ब्याङ्क मार्फत युवा रोजगारीका लागि ब्याज अनुदानको कर्जा दिएको थियो। परम्परागत रूपमा कृषि, पशुपालन तथा अन्य घरेलु उद्योगमा काम गरिरहेकाहरूलाई व्यवसाय सञ्चालन गरी युवा स्वरोजगार बनाउने लक्ष्यका साथ सरकारले 5% ब्याज दरमा 50,000 रकम बाँडेको थियो। कर्जा प्रवाह गरे बापत ब्याङ्कहरूले 1% ब्याज आफूले राख्ने गरी अनुदानमा 6% ब्याज दरमा रकम दिएको थियो। 5 वर्षको लागि दिएको अनुदान ब्याजको कर्जा भने हालसम्म चुक्ता हुन सकेको छैन। ऋणले कर्जाको ब्याज र सामा वार्षिक रूपमा ब्याङ्कमा बुझाई 5 वर्ष अर्थात् 2074 साल पुष मसान्तसम्म चुक्ता गरिसक्नुपर्ने थियो। कृषि विकास ब्याङ्क डडेलधुरा शाखाले 2069 साल पुष महिनामा युवा स्वरोजगारको 89,50,000 कर्जा प्रवाह गरेको थियो। ब्याङ्कले 183 जनालाई उक्त रकम कर्जा दिएको थियो, जुन रकम हालसम्म पनि चुक्ता हुन सकेको छैन। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बाजुरा जिल्ला इन्चार्ज भूपेन्द्र विकसहित 10 जना पक्राउ परेका छन्। विकलाई बुढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरीकारले बाजुराका प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाजुरा जिल्ला इन्चार्ज भूपेन्द्र विक, सचिव भरत थापा, महिला संक्रान्तिकारीका केन्द्र सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अङ्गरा भण्डारी रहेका छन्। विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक, सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई आज प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ गरेसँगै उनीहरूबाट विभिन्न विस्फोटक पदार्थ समेत जफत गरेको छ। चन्दा सङ्कलन गरेका रसिद समेत फेला परेका छन्। पक्राउ परेकालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको नेकपामाथि लगाएको प्रतिबन्ध नहट्ने दोहोऱ्याउनु भएको छ। प्रमुख विपक्षी सहितका दलहरूले वार्ता र संवादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले प्रतिबन्ध भेट्दा लिने सम्भावना नरहेको बताउनु भएको हो। आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उद्दण्डता मचाउन नदिने धारणा राख्नुभयो। विप्लव समूहले हतियार बुझाए सहज हुने उहाँले बताउनुभयो, नभए सरकारले नियन्त्रण गर्ने उहाँले बताउनु भएको छ। सरकारले विप्लव समूहमाथि फागुन 28 गते प्रतिबन्ध लगाएको थियो। त्यसै त विप्लव समूहमा संलग्न भएको आरोपमा थुप्रै नेता कार्यकर्ता पक्राउ परे पनि केही भने छुटेका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले देशलाई फेरि द्वन्द्वमा लैजान खोज्नेहरूबाट सरकार सजग रहेको बताउनु भएको छ। संसदको कानुन, न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा मानवाधिकार, सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबारे ल्याइएको विधेयकमा भएको छलफलका क्रममा मन्त्री ढकालले यस्तो बताउनु भएको हो। सरकारले राष्ट्रिय मानवाधिकार आयोगको कार्यक्षेत्र र अधिकार संकुचित गर्न खोजेको आरोप सांसदहरू र आयोगका पदाधिकारीहरूले लगाएपछि मन्त्री ढकालले द्वन्द्व बढाउन खोज्ने कसैको गतिविधि स्वीकार्य हुन सक्ने बताउनुभयो। द्वन्द्व समाधान गर्ने भन्दा पनि बल्झाउनेप्रति सरकार सजग रहेको बताउँदै उहाँले सरकार त्यस्ता क्रियाकलापहरूबाट विचलित नहुने स्पष्ट पार्नुभयो। मानवाधिकार हननका गम्भीर घटनामा माफी दिने व्यवस्था नरहेको र मानवाधिकार आयोगबारे व्यवस्था गर्न बनेको संशोधन विधेयक फिर्ता नहुने पनि उहाँले बताउनुभयो। कैलालीको धनगढी उपमहानगरपालिकाले प्रथम नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। आज मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी आयोजकले दिएको हो। धनगढी उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने फुटबल प्रतियोगिता वैशाख 20 गतेदेखि 30 गतेसम्म सञ्चालन हुनेछ। धनगढी उपमहानगरपालिकाका प्रमुख निर्भ बहादुर ओडले धनगढीलाई खेलकुदको हबको रूपमा विकास गर्न नगर तहमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिँदै आएको र प्रथम मेयर कप फुटबल प्रतियोगिता यसैको निरन्तरता भएको बताउनुभयो। नगर प्रमुखहरूले सबैवटामा खेलकुद मैदान बनाउने योजनाका साथ उपमहानगरपालिका अगाडि बढेको बताउनुभयो। नगर खेलकुद विकास समितिका संयोजक दीपक कुमार थापाले धनगढी उपमहानगरपालिकाका 19 वडाका टोलीहरू बीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो। प्रथम नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन नगर प्रमुख निर्भबहादुर ओडले गर्ने पनि थापाले बताउनुभयो। खेल धनगढी उपमहानगरपालिका 12 स्थित ए गाउँको फुटबल मैदान र वडा नम्बर 18 डिपो बजार खेल मैदानमा हुने आयोजकले बताएका छन्। उद्घाटन खेल वडा नम्बर 12 ए गाउँको मनकामना खेल मैदानमा हुने जनाइएको छ। सशस्त्र प्रहरीको एपिएफ क्लबले 5 संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। आज भएको फाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो। लगनखेलस्थित आर्मी कवडहलमा एपिएफले आर्मीमाथि 25-14, 25-9 र 25-15 सेटमा जित निकालेको थियो। उपाधिसँगै एपिएफले 2,00,000 नगद प्राप्त गरेको छ। उपविजेता बनेको आर्मीले 1,00,000 चित्त बुझाएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा 6 टोलीले प्रतिस्पर्धा गरेका थिए। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम विश्वविद्यालयमा रहेको दोहोरो प्राध्यापन खारेज गरी दोहोरो प्राध्यापन गर्ने प्राध्यापकलाई कारवाही गर्न माग। कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको ज्यान गयो। मजदुरका नाममा राजनीति गर्नेहरू मोटाउँदै जाँदा मजदुरको हालत उस्तै रहेको कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख ओडको आरोप। बाजुरामा विप्लवका जिल्ला इन्चार्ज सहित 10 पक्राउ। विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रधानमन्त्रीको भनाई। देशलाई द्वन्द्वमा लैजान खोज्नेहरूबाट सरकार सजग रहेको कानुन मन्त्री ढकालको भनाई। र 5 संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई। हस् त यो समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहनुजाजीलाई धेरै धेरै धन्यवाद।